मत्तीको सुसमाचार एक अध्यायको एक पदमा हामी जाउँ। मत्ती एकको एकमा म पढ्नेछु। अब्राहामका पुत्र, दाऊदका पुत्र, येशु ख्रीष्टको वंशावलीको पुस्तक। हामी प्रार्थना गर्नु पर्ला। यो पहिलो पद, पहिलो वाक्य यसमा नयाँ नियमकै सबभन्दा सुरुको वाक्य हो यो। यहाँ चाहिँ हामीलाई प्रस्तुत गरिएको छ, के प्रस्तुत गरिएको छ भने एउटा व्यक्तिलाई प्रस्तुत गरिएको छ, अनि त्यो व्यक्ति चाहिँ येशु ख्रीष्ट हुनुहुन्छ, जो चाहिँ दाऊदका पुत्र र अब्राहामका पुत्र भनिएको छ। त्यसैले सुरुमा नै के एकछिन सोच्नुहोस् भने एउटा रङ्गमञ्च जस्तै बुझ्नुहुन्छ है, रङ्गमञ्च, मञ्चबाट कोही त्यहाँ केही हुन लागिरहेको छ। अनि मत्ती एकको एक पदमा चाहिँ त्यसरी सुरु हुन्छ, यो नयाँ नियमको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पद यहाँ लेखिएको छ, अब्राहामका पुत्र, दाऊदका पुत्र, येशु ख्रीष्टको वंशावलीको पुस्तक। सुरुमा नै हामीलाई चाहिँ एउटा व्यक्तिलाई यहाँ प्रस्तुत गरिएको छ, अनि त्यो व्यक्ति चाहिँ हाम्रो प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। अनि उहाँलाई चाहिँ उहाँ दाऊदको पुत्र हुनुहुन्छ भनिएको छ, साथै उहाँ चाहिँ अब्राहामका पुत्र हुनुहुन्छ भनेको छ। तर अगाडि कसलाई सारिएको छ भने अब्राहाम दाऊदलाई होइन, येशु ख्रीष्टलाई। उहाँ चाहिँ अग्रस्थानमा, केन्द्रीय स्थानमा, सबैभन्दा महत्वपूर्ण स्थानमा राखिएको छ है। अनि मैले उदाहरण दिन लागिरहेको थिएँ, त्यो के भने एउटा रङ्गमञ्चमा कुनै कुरा प्रदर्शनी हुन लाग्दाखेरि त्यहाँ विभिन्न व्यक्तिहरू हुन सक्छ है, तर सबभन्दा अघिल्लो स्थान र केन्द्रीय स्थानमा भएको व्यक्ति चाहिँ सबभन्दा महत्वपूर्ण हुनुपर्छ भनेर सबैले बुझ्छ। अनि त्यसैले यहाँ जब हामी यो बाइबलको नयाँ नियम यहाँ खोलेर पढ्दछौँ नि, सबै अरू व्यक्तिहरू चाहिँ रङ्गमञ्चको पछाडि सरे जस्तै हो, सबभन्दा अगाडि चाहिँ अग्रस्थानमा सबै व्यक्तिहरू, व्यक्तित्वहरूलाई नराखिकन एउटै मात्र व्यक्तित्वलाई राखिएको छ, त्यो चाहिँ प्रभु येशु ख्रीष्टलाई। अरू सबै पृष्ठभूमिमा छन्, अनि किनभने एउटा समय भएको थियो। एकचोटि गलाती चारको चारमा जाउँ, गलाती चारको चार, यो व्यक्ति अघिल्लो स्थानमा आउने समय भएको थियो है, अनि यो व्यक्ति चाहिँ येशु ख्रीष्ट परमेश्वरको पुत्र हुन्छ। गलाती चारको चारमा यसरी लेखिएको छ, तर जब समय पूरा भयो तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो, जो स्त्रीद्वारा जन्मनु भयो, व्यवस्थाको अधीनतामा जन्मिनु भयो भनेर यहाँ बताइएको छ। जब समय पूरा भयो, अब चाहिँ यो समय चाहिँ आइपुगेको थियो, जुन समय चाहिँ यहाँ मत्तीको सुसमाचारमा यहाँ बयान गर्न थालेको छ, समय पूरा भएको थियो, परमेश्वरको पुत्र चाहिँ अब हाम्रै अगाडि चाहिँ ल्याइनु भने समय भएको छ। के जस्तो भने रङ्गमञ्चमा चाहिँ फेरि कस्तो हुन्छ भने अँध्यारो छ भने चाहिँ, रातको समय भने चाहिँ एउटा विशेष बत्ती चाहिँ एउटा व्यक्तिमाथि बालिन्छ, या थुप्रै व्यक्ति होला, तर जुन मुख्य व्यक्ति उसले चाहिँ अब केही भन्न लाग्छ अथवा उसलाई देखाउनलाई चाहिँ, खास व्यक्तिलाई विशेष रूपबाट देखाउनलाई प्रयोग हुने त्यो उज्यालो बत्ती चाहिँ अब चाहिँ प्रभु येशूमाथि छ जब हामी यो पुस्तक खोल्दैछौँ। अनि हाम्रो पुरै ध्यान चाहिँ त्यहाँ आकर्षण भएको नै चाहनुहुन्छ परमेश्वरले। अनि एउटा रङ्गमञ्चमा चाहिँ अब नाटक कस्तो के देखाउनलाई होला, यहाँ ओखर बजारमा चाहिँ एकल गाएन होइन अस्ति तर यहाँ चाहिँ पापीहरू को उद्धार गर्ने एउटा महादृश्य अब परमेश्वरले देखाउन लाग्नु भएको छ, पापीहरूलाई बचाउने कार्य गर्नलाई चाहिँ एउटै व्यक्तिमाथि चाहिँ पुरै उज्यालो बत्ती बालेको जस्तो छ, त्यो चाहिँ येशू ख्रीष्ट, जसले चाहिँ परमेश्वरको उहिलेदेखिको योजना, यो भर्खरै परमेश्वरले बनाएको योजना थिएन, यहाँ मत्तीको पुस्तक पल्टाउँदा यो त उहिलेदेखिको उहाँको योजना, उहाँको ले भन्नुभएको सबै प्रतिज्ञाहरू पूरा गर्ने उहाँलाई आइपुग्नु भएको छ रङ्गमञ्चको सबभन्दा अगाडि, अनि उहाँ चाहिँ येशू ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ। त्यसैले पापी मानिसलाई बचाउने परमेश्वरको योजना र कामलाई पूरा गर्ने, सम्पन्न गराउने व्यक्ति चाहिँ अब उहाँको जन्म हुन्छ है, अनि उहाँको जीवन हामीले हेर्नेछौँ, उहाँको मृत्यु हुन्छ, अनि उहाँ मृत्युबाट बौरेर उठ्नुहुन्छ, चाहिँ परमेश्वरको पुत्र। त्यसैले अब प्रश्न उठ्छ, यो व्यक्ति चाहिँ कहाँबाट आउनुभएको त? येशू ख्रीष्ट कहाँबाट आउनुभयो? अनि सुरुमै अब हामीलाई के बताइन्छ भने येशू ख्रीष्ट चाहिँ यहुदी जाति, इजरायल जातिबाट चाहिँ निस्केर आउनुभएको। त्यसैले वंशावली अब हामीले हेर्नुपर्नेछ। यसो हेर्नुहोस् त यहाँ दुई पददेखि यो वंशावलीलाई तपाईँले हेर्नुभयो भने एक पदमा नै लेखेको छ, अब्राहमको पुत्र है, मत्ती एकको एक, अब्राहमको, अब्राहम चाहिँ इजरायल जातिको, सबै यहुदीहरूको पिता, पहिलो पुर्खा अब्राहम हो इजरायल जातिको। अनि एउटा कुरा, मत्तीको सुसमाचारमा चाहिँ येशू ख्रीष्टको वंशावली दिएको छ, अनि नयाँ नियममा अर्को एउटा पुस्तक पनि छ जहाँ पनि येशू ख्रीष्टको वंशावली है दिएको छ, त्यो चाहिँ लुका तीन अध्यायमा हो। एकैछिनलाई हामी लुका तीनमा जाउँ। दुईटा ठाउँमा येशू ख्रीष्टको वंशावली दिएको छ, लुका तीन अध्यायमा यो 23 पददेखि लिएर 38 पदसम्म यो वंशावली छ, तर तपाईँले फरक पाउनुहुन्छ त्यो वंशावली र यो वंशावली। कारण किनभने यो चाहिँ म अलि पछि बताउँछु है, तपाईँलाई अब अलिकति के होला उत्सुकतामा राखिसकौँ है, यसको कारण चाहिँ, तर वंशावलीको एउटा भिन्नता चाहिँ अहिले नै म बताउँछु। के भने मत्तीको पुस्तकमा चाहिँ वंशावली अब्राहमबाट सुरु हुन्छ, अब्राहम अनि अब्राहमको छोरा इसाक, याकुब हुँदै जान्छ होइन, तर यहाँ चाहिँ वंशावली चाहिँ मा सबभन्दा टुप्पामा चाहिँ अब्राहमलाई राखेको छैन, तर अब्राहम भन्दा पनि माथि गएको छ, अब्राहम भन्दा अगाडि चाहिँ को थियो है, उसको बुवा तेरह, अनि अझ माथि माथि जाँदा जाँदा त सबभन्दा टुप्पैमा पुग्छ, अनि सबभन्दा टुप्पोमा को थियो हजुर, को थियो? आदम, ठिक, मानव जातिकै सबभन्दा पहिलो पुर्खा त आदम हो नि त होइन। त्यसैले मत्तीको पुस्तकमा दिएको वंशावली हेर्दाखेरि चाहिँ अब्राहमदेखि सुरु हुन्छ, किन? किनभने उहाँ चाहिँ यहुदी जातिबाट आउनुभएको हो भनेर देखाउनलाई। लुकाको पुस्तकको वंशावली हेऱ्यो भने चाहिँ उहाँलाई चाहिँ आदमसम्म जोडेको छ, किन? किनभने उहाँ चाहिँ मानिस, सिद्ध मानिस हो भनेर देखाउनलाई। अनि त्यसैले चाहिँ एउटा कुरा बताइहालौँ, सुसमाचारको पुस्तक चारवटा छन्, मत्ती, मर्कुस, लुका, योहन्ना होइन, अनि चारवटै सुसमाचारले एउटै व्यक्तिलाई दर्शाउँदैछ, तर चारवटा झ्यालबाट, एउटै कोठालाई यताबाट पनि हेर्दैछ, यताबाट पनि हेर्दैछ, उताबाट पनि, चारैतिरबाट हेर्दैछ, राम्रो देखे नि। अनि प्रभु येशू उहाँ चाहिँ महान व्यक्ति भएकोले उहाँलाई चाहिँ चारजनाले चार झ्यालबाट बयान गर्नु भएन, मत्तीले चाहिँ येशू ख्रीष्ट राजा हुनुहुन्छ भनेर चाहिँ देखाउन लागेको छ है, लुकाले चाहिँ येशू ख्रीष्ट चाहिँ सिद्ध मानव हुनुहुन्छ भनेर देखाउँदैछ, मर्कुसले चाहिँ येशू ख्रीष्ट सिद्ध परमेश्वरको सेवक भनेर देखाउँदैछ, र योहन्नाले चाहिँ येशू ख्रीष्ट परमेश्वरकै सिद्ध पुत्र हुनुहुन्छ भनेर देखाउँछ। अब त्यो विषयलाई अलिकति मैले बताएँ, तर आज चाहिँ हामी चारवटालाई हेर्नेछौँ, खालि यो तीन दिनमा चाहिँ एउटै पुस्तकलाई हेर्दैछौँ, त्यो चाहिँ येशू ख्रीष्ट परमेश्वरबाट पठाइएको मसीह राजा, त्यसैले यो वंशावली चाहिँ राजाको वंशावली आदमबाट आउनु परेन, आदमसँग पुग्नु परेन यो वंशावली चाहिँ सूची दिँदाखेरि हामीलाई चाहिँ खालि उहाँलाई राजा तर कुन जातिबाट आएको भनेर देखाउनलाई चाहिँ अब्राहमबाट, तर उहाँ राजा भनेर देखाउनलाई चाहिँ उहाँ चाहिँ दाउदको पुत्र भनेछ। अब एकचोटि लुका तिनमा हेर्दाखेरि चाहिँ 38 पदमा जाउँ होइन, 38 पदमा चाहिँ यो वंशावली गर्दै गर्दै त्यहाँ आदमको नाम छ होइन, जो आदमका भनेको छ नि, त्यसैले आदम चाहिँ पहिलो पुर्खा राजा। अब मत्ती 1 जाउँ, हामी यो ध्यानमा जहाँ पुगे पनि फर्केर मत्तीमै आउँछौँ, त्यसैले तपाईँको औँला चाहिँ मत्तीमै राखिरह्यो भने चाहिँ एकदम राम्रो हुन्छ सजिलो हुन्छ भनौँ न। त्यसैले मत्तीको सुसमाचारको 1 फर्केर आएछौँ है। त्यसैले 1 अब्राहमका पुत्र भनेको उहाँ चाहिँ इजरायल जातिबाट आउनुभएको, दाउदका पुत्र किन भन्यो, किनभने इजरायलको सबैभन्दा महाराजा चाहिँ दाउद थियो, पुरा नियममा त्यही हामीलाई देखाएको छ। त्यसैले येशु ख्रिस्ट चाहिँ कहाँबाट आउनुभयो, इजरायल जातिबाट आउनुभयो, नम्बर 1 है। किन इजरायल जातिबाट प्रश्न आउँछ, किन परमेश्वरले आफ्नो पुत्र पठाउनु हुँदाखेरि चाहिँ इजरायल जातिबाट पठाउने, यो एकदम महत्वपूर्ण छ, त्यसैले यो अलिकति समय लगाएर अध्ययन गर्नेछ। कारण किनभने इजरायल जाति चाहिँ, इजरायल राष्ट्र भनौँ जाति भनौँ चाहिँ परमेश्वरको भण्डार जस्तै हो, जहाँ चाहिँ परमेश्वरले आफ्ना प्रतिज्ञाहरू, भविष्यवाणीहरू, आफ्नो योजना, आफ्नो कार्ययोजना सबै त्यो जातिभित्र चाहिँ उहाँले सञ्चय गर्नुभएको। अनि त्यसैले गर्दा हामीले यहाँ चाहिँ निकै समय लगाएर उत्पत्ति अनि बल्ल प्रस्थान पुगेछ, समय लगाएर तपाईँहरूलाई चाहिँ यो छाप पर्नुपर्छ कि परमेश्वरले चाहिँ त्यत्तिकै होइन आफ्नै कहिले कसरी कसरी काम गरिरहनु भएको छैन, उहाँको एकदम एकदम व्यवस्थित योजना छ। अनि आज चाहिँ हामीले चाहिँ यहाँ अहिले के हेर्दैछ भने इजरायलमा चाहिँ परमेश्वरले केही कुरा एकदम महत्त्वपूर्ण कुराहरू सञ्चय गर्नुभएको थियो। अब यो भाँडा म तपाईँलाई देखाउन लागिरहेको छु केही राम्रो कुराहरू चाहिँ है। के सम्झनुहोस् भने इजरायल चाहिँ परमेश्वरको ढुकुटी जस्तै सम्झिन्छ, ढुकुटी, ढुकुटीलाई ब्याङ्क पनि भन्न सकिन्छ होइन, अहिले ढुकुटी भनेको चाहिँ सुरक्षा हुने गरी रुपैयाँ, पैसा, सुन, चाँदी आदि नगद वस्तु चाहिँ राख्ने अथवा थन्क्याउने एउटा कोठो हो, भण्डार भन्न सकिन्छ। अनि शब्दकोशमा चाहिँ एउटा यसरी पनि भनेको छ, अड्डा खानामा चाहिँ अथवा कुनै एउटा सरकारी कार्यालयमा चाहिँ रुपियाँ पैसा राख्ने ढुकुटीलाई चाहिँ त्यसलाई चाहिँ के अरे तहबिल भन्ने चलन रहेछ, तहबिल। अनि तहबिल त्यो ढुकुटी हेर्ने मान्छेलाई चाहिँ जसको हातमा जिम्मा छ नि साँचो छ उसलाई चाहिँ तहबिलदार भन्दो रहेछ। अलि सजिलोको लागि यो शब्दहरू मैले अहिले नै परिभाषा दिँदैछु कि। त्यसैले इजरायल चाहिँ परमेश्वरको तहबिलदार जस्तो, इजरायल आफै चाहिँ ढुकुटी जस्तो है, भण्डारी भन्ने पनि हुन्छ एउटा भाँडो अनि भण्डारी जसमा चाहिँ सञ्चय गरिन्छ, कुराहरू जम्मा गरिन्छ, सङ्ग्रह गरिन्छ। त्यसैले इजरायल चाहिँ ब्याङ्क होइन, अनि परमेश्वरले यो ब्याङ्कभित्र चाहिँ उहाँको प्रतिज्ञाहरू सञ्चय गर्नुभएको छ, उहाँको भविष्यवाणीहरू, उहाँको योजना, विभिन्न कुरा, जस्तै कि यो भाँडा मैले ल्याएको छु एउटा है, अनि मैले यहाँ विभिन्न कुराहरू राखेको छु। अनि यो भाँडालाई चाहिँ इजरायल सम्झौँ है, बुझ्दै हुनुहुन्छ है। अनि यहाँ भाँडोभित्र भएको चिजहरू चाहिँ परमेश्वरले यहाँ राख्नुभएको कुराहरू, अब परमेश्वरले चाहिँ यहाँ यो तहबिलदारलाई यो भण्डारमा, यो ब्याङ्कमा, ढुकुटी जे भनौँ होइन, चाहिँ त्यस्ता कुराहरू राख्नुभएको छ जुन कुराहरूले चाहिँ सबै कुराहरूले चाहिँ जे चाहिँ यहाँभित्र राखेको छ नि एउटै व्यक्तिलाई देखाउँछ, त्यो व्यक्ति चाहिँ येशू ख्रीष्ट। यो सबै चिजहरू इजरायलमा जे जे छ यो सबै चिजले देखाउने चाहिँ येशू ख्रीष्टलाई देखाउने, अनि इजरायलबाट नै निस्किने हो फेरि प्रभु येशु ख्रीष्ट है। अनि त्यसैले इजरायलमा राख्नुभएको यी कुराहरू के हुन्छ, एक दुईवटा कुराहरू हेर्नेछ। पहिला चाहिँ ल दिदी बहिनीहरूले पढिदिनुहोस् त के लेखा छ, परमेश्वरको वचन. परमेश्वरले इजरायललाई जिम्मा दिनुभएको, हामीले जुन अध्ययन गर्दैछौँ उत्पत्ति अनि प्रस्थान, यो सबै परमेश्वरले मूसालाई लेख्न लगाउनु भयो. एकचोटि तपाईँहरू मत रोमी तिनमा जानुहोस् त, रोमी तिन अध्याय. यहाँ राख्छु म, रोमी तिन अध्याय दुई पद. त्यसैले मूसाले लेखेको पाँचवटा पुस्तकदेखि सुरु गरेर छ नि परमेश्वरले आफ्नो वचन चाहिँ यही ढुकुटीलाई सञ्चय गर्न दिनुभएको छ. अब त्यसैले यहुदी हुनुमा ठुलो फाइदा थियो वास्तवमा परमेश्वरको अनुग्रहमा. अनि रोमी तिनको एक पद र दुई पद हामी पढ्न लाग्छौँ. यहाँ एउटा प्रश्न गरेको छ, त्यसो हो भने त यहुदीलाई के लाभ रहेछ र के फाइदा छ यहुदी हुनुमा, वा खतनाबाट के फाइदा रहेछ त, होइन? अनि जवाब दिएछ दुई पद, हर प्रकारले धेरै नै, विशेष गरी यो कि उनीहरूलाई परमेश्वरका के सुम्पिए, वचनहरू. यी हाम्रो पहिलो कुरा होइन, परमेश्वर वचन उनीहरूलाई सुम्पिएको, परमेश्वरले होइन चिनलाई सुम्पिनु भएन, चिनको जातिलाई. हामी यता हिन्दुस्तान नेपालको जातिलाई परमेश्वरले सुम्पिनु भएन, परमेश्वरले न अफ्रिकाको जातिहरूलाई नै सुम्पिनु भयो उहाँको वचन, तर एउटा सानो केही न केहीको जातिलाई चाहिँ उहाँले सुम्पिनु भयो. उहाँको यो सम्मको योजनामा उहाँले यसो गर्नुभयो. त्यसैले पहिलो यो भयो. अब अनि यो परमेश्वरको वचनभित्रमा चाहिँ के पाइँदो रहेछ, अब त्यहाँ जाउँ है. यहाँभित्र चाहिँ लयरमा के भेटिन्छ, दाजुभाइले पढिदिनुहोस् त, के लेखेको छ यहाँ? प्रतिज्ञाहरू हो. परमेश्वरको वचन खोल्दा हेर्दा प्रतिज्ञाहरू भेटिन रहेछ. अब यसको मतलब परमेश्वरले सुरुदेखि नै एउटा प्रतिज्ञा गर्दै आउनु भएको छ. आदम हवाले पाप गरेको दिनदेखि नै हो वास्तवमा. के प्रतिज्ञा गर्दै आउनु भएको छ भने, एउटा मुक्तिदाता चाहिँ म पठाउँछु. त्यसैले एकचोटि उत्पत्ति तिनको पन्ध्रमा हेर, उत्पत्ति तिनको पन्ध्रमा मुक्तिदाता यो संसारमा म पठाउनेछु भन्ने प्रतिज्ञा मध्येमा को जुन श्रृङ्खला एकदम धारा नै बग्न थाल्छ, सबभन्दा पहिलो प्रतिज्ञा चाहिँ उत्पत्ति तिनको पन्ध्र हो. त्यहाँ हामी पढ्नेछौ, तेरो र स्त्रीको बीचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु, त्यसले तेरो शिर कुच्याउनेछ र तैले त्यसको कुर्कुच्चो डस्नेछस्. शैतानलाई भन्दै हुनुहुन्छ, एकजनाले शैतान तिम्रो शिर कुच्याउनेछ, अनि त्यो व्यक्ति चाहिँ प्रभु येशू ख्रीष्ट बाहेक अरू को हुन सक्थ्यो. त्यसैले मुक्तिदाता यो संसारमा पठाइकन अतीत मानिसलाई चाहिँ बचाउने उहाँको योजनाको सम्बन्धमा उहाँले जब प्रतिज्ञा दिन थाल्नुभयो, पहिलो प्रतिज्ञा यो जुन छ नि, यो चाहिँ उत्पत्ति तिन पन्ध्र होइन. अनि कसरी एउटा स्त्रीबाट मुक्तिदाता जन्मिनुहुन्छ, शैतानलाई नष्ट गर्नुहुनेछ. त्यस्तै गरी उत्पत्ति बाह्र अध्यायमा छ अर्को एउटा प्रतिज्ञा, आदमबाट मानिसहरू जन्मिन थाल्ने क्रममा दस पुस्तामा नोआ जन्मे होइन त, त्यसपछिको दस पुस्तामा अब्राहम जन्मे, याद छ है हामीले अध्ययन गरेको. अब है अब्राहमलाई के भन्नुभयो हेर्नुहोस् न, एकदम विशेष प्रतिज्ञाहरू दिनुभयो अब्राहमलाई. उत्पत्ति बाह्रको तीन, तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई श्राप दिनेहरूलाई म श्राप दिनेछु, तँद्वारा नै पृथ्वीका सबै कुलले के पाउनेछन्, आशिष पाउनेछ. तँद्वारा नै, अब्राहमद्वारा नै भन्दैछ, अथवा अब्राहमको वंशद्वारा नै पृथ्वीका सबै अरू वंशहरूले, कुलहरूले, परिवारहरूले, व्यक्तिहरूले चाहिँ आशिष पाउने रहेछ. अब यो त विशेष प्रतिज्ञा अरू कसैलाई पनि दिनुभएको छैन है. अनि त्यसैले यही अब चाहिँ यही आउन थाल्छ है, यही इजरायल चाहिँ यही अब्राहम पहिलो पुर्खाबाट सुरु हुन्छ. अनि त्यसपछि दाउदलाई हेर्न सक्छौँ होइन, जसलाई पनि उहाँले विशेष प्रतिज्ञाहरू दिनुभयो. अनि कस्तो प्रतिज्ञा दिनु भने दाउदलाई उसकै वंशबाट चाहिँ राजा आउनेछ जसले सदा सर्वदा राज्य गर्नेछ. अचम्मको के अरे प्रतिज्ञा हो, सधैँ सधैँ राज्य गर्ने राजा को हुन्छ होइन. दाउदलाई भन्छ तिम्रै वंशबाट म पठाउनेछु, अनि त्यो पनि येशु ख्रिस्टकै बारेमा हो है, जुन चाहिँ अब हेर्नेछौँ त्यो पदहरू. किनभने यो प्रतिज्ञाहरूको साथ साथमा चाहिँ भविष्यवाणीहरू आउन थाले. अब जस्तो कि दाउदलाई भने अब त्यसैले नम्बर तिनमा जाउँ हेर भने यो के रहेछ भविष्यवाणीहरू लेखेछ. त्यसैले इजरायल जातिलाई दिएको भविष्यवाणीहरू एकदमै किताब गरेर दिनुभएको छ भविष्यवाणी होइन, निश्चित अर्थ भएको र विस्तृत रूपमा पनि उहाँले चाहिँ त्यो भविष्यवाणीहरू दिनुभएको छ. जस्तो कि यशैया नौ अध्यायमा पठाउनु छ, एक्चुली यशैया नौ अनि यो पदहरू चाहिँ तपाईँले आफ्नो बाइबलमा जसरी पल्टाउनु भइरहेछ राम्रो हो, आफ्नै बाइबलमा चाहिँ आफ्नै आँखाले हेर्ने है. यदि तपाईँलाई पल्टाउन गाह्रो छ भने चाहिँ बरु साथीमा भए पनि हेर्ने, तर आफ्नै आँखाले देख्नु पर्यो त्यो अक्षरहरू है शब्दहरू अनि बस्छ क्या है पढाउनेहरू, नत्र कानले राम्रोसँग टिप्ने हृदयमा. त्यसैले यहाँ तेस्रो कुरा इजरायल यो परमेश्वरको ढुकुटीभित्र राख्नु भएको यशया नौ को छ पदमा हामी पढ्नेछौ. किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, एउटा बालक जन्मिने कुरा छ, हाम्रा निम्ति एउटा छोरो दिएको छ, पुरुष हुनेछ, शासन शासन भन्न छ राज्य होइन उहाँको काँधमा हुनेछ. भनेपछि यो व्यक्ति चाहिँ कस्तो व्यक्ति हुनुपर्छ, शासन गर्ने व्यक्ति हुनुपर्छ भनेको राजा हो. त्यसैले हामी राजाको वंशावली होइन हाम्रो पहिलो गुणमा छ. उहाँ यो व्यक्ति चाहिँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर स्वयं हेर्नु नि, उहाँ चाहिँ बालक भएर जन्मिने भनेको छ एउटा छोरो भएर, तर उहाँ स्वयं शक्तिशाली परमेश्वर नै हुनुहुन्छ. उहाँ अनन्तका पिता, यो भनेको चाहिँ पिता पुत्र पवित्र आत्माको पिता भने होइन, यहाँ चाहिँ के भनेको उहाँको सुरुवात नै नभएको यो अनन्ततालाई जोड दिइरहेछ है. शान्तिका राजकुमार कहलाइने भनेछ. सात पदमा उहाँको शासन र शान्तिका वृद्धिको के कहिले हुने छैन, अन्त चाहिँ कहिले हुने छैन. कसको सिंहासन बस्ने उहाँ, यहाँ लेखेछ दाउदको सिंहासन र तिनको राज्यमाथि त्यसलाई न्याय र धार्मिकताको साथ स्थापित गरी स्थिर गराउन, यस्तो मजबुत र स्थिर कि त्यस बेलादेखि सदाको निम्ति उहाँले राज्य गर्नुहुनेछ है. त्यसैले अनन्त राज्य गर्ने व्यक्ति चाहिँ आउनेछ भनेर कसलाई भनेको छ, यही इजरायल तिमीहरूबाटै आउनेछ है, अब्राहमको पुत्र दाउदको पुत्र. अनि त्यस्तै नजिकै छ सात अध्यायको चौध पदमा हेर, सात अध्यायको चौध पदमा यो व्यक्तिको जन्म चाहिँ अचम्म आश्चर्य कर्म रूपले हुनेछ भन्ने बताएको छ. हामी पढ्नेछौँ यशया सातको चौध. यसै कारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, चिन्ह एउटा आश्चर्य कर्म जसले चाहिँ ध्यान आकर्षण गर्छ. हेर कन्या गर्भवती हुनेछ, को गर्भवती हुनेछ अरे, एउटा कन्या उहिलेदेखि भनेको स्त्रीबाट जन्मिनेले चाहिँ तिम्रो शिरै कुच्याउँछ
शैतान भनेर परमेश्वरले भन्नुभएको थियो. एउटा बालक जन्मिनेछ भन्नुभएको थियो दाउदको घरानामा होइन. अनि उहाँको जन्म त एउटा कन्याबाट हुनेछ र त्यसले एउटा छोरा जन्माउनेछ र उनको नाउँ इमानुएल राखिनेछ. अर्थात् परमेश्वर नै हामीसित हुन आउनुहुनेछ. इमानुएल भनेको परमेश्वर हामीसित, हिब्रू भाषामा परमेश्वर नै जन्मिने हो एउटा मान्छे भएर. अनि त्यसैले कुन वंशमा जन्मिने त भन्ने प्रश्न आउँछ नि त त्यस भए इजरायल है. इजरायलबाट उहाँ चाहिँ आउनुभएको, येशु ख्रिस्ट इजरायलबाट आउनुभएको. मिका 5:2 पनि छ, अर्को एउटा पनि हेरौँ भविष्यवाणीहरूको सम्बन्धमा चाहिँ. मिका 5:2 योना पछि मिका 5:2 त्यसैले अहिले भर्खर हेऱ्यौँ दुईटा पद कि सर्वशक्तिमान परमेश्वर आफै एउटा बालक भएर जन्मिनुहुनेछ भन्ने कुरा नम्बर दुई. अर्को भविष्यवाणी के थियो, उहाँ चाहिँ एउटा कन्याबाट एउटा बुवा बिना नै उहाँको जन्म हुन्छ भन्ने कुरा. अनि याद गर्नुहोस् है, यो त उहाँको जन्म हुनुभन्दा 700 वर्ष अगाडि नै लेखिएको कुराहरू हुन्, भविष्यवाणी भनिन्छ. त्यसैले यो त्यस हाम्रो यो बुदामा कागजमा चाहिँ भविष्यवाणीहरू भनेको छ, अगमवाणीहरू. अगाडि नै परमेश्वरले चाहिँ बताइदिनु भएको, उहाँलाई केही गाह्रो छैन. साथै उहाँको जन्म स्थान पनि बताइदिनु भएको छ, कुन ठाउँमा कुन गाउँमा, त्यो गाउँको नाम के हो पनि तोकेर बताइदिनु भएको छ. मिका 5:2 पढ्छौँ, तर ए बेथलेहेम नाम त दिनु भएको छ, ए बेथलेहेम एप्रता तँ यहुदाका कुलहरू मध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एकजना निस्कनु हुनेछ जो इजरायलका के हुनुहुनेछ, शासक हुनुहुनेछ. देख्नुभयो, राजाको वंशावली हेर्दैछ हामीले होइन, इजरायलको शासक राजा हुनुहुनेछ. अनि पढ्छौ जसको सुरु कहिलेदेखि भयो, यहाँ भनेर पुरानो समयदेखि, कति पुरानो अर्थात् प्राचीन कालदेखि नै छ, उहाँको सुरु नै छैन भनेर. त्यसैले परमेश्वर आफै जो अनन्त हुनुहुन्छ, अनन्तका व्यक्ति परमेश्वर एउटा कन्याबाट बेथलेहेम भन्ने गाउँमा, एउटा भेडा पालन गर्ने गाउँ हो, सानो गाउँ, केही खासै ठुलो महत्त्व नभएको त्यस्तो गाउँमा उहाँ जन्मिनु भयो. त्यसैले तिनवटा कुरा त देखिन्छ, इजरायलमा परमेश्वरले सञ्चय गर्नुभएको कुराहरू होइन. चौथो कुरा पनि हेर ल, अब दिदी बहिनीहरूको पाल यहाँ के लेखेको छ, भेट हुने पाल. यो त थाहा छैन पाल, थाहा छ भन्नु न, खुब अध्ययन गरिसक्यो हामीले है अलिअलि भन्नु भेट हुने पाल. तर सम्झना गराउनलाई म तपाईँहरूलाई एकदम सुन्दर चित्रहरू ल्याएको छु. पहिले के हुन्छ भेट हुने पाल, यो चाहिँ परमेश्वरले इजरायललाई दिनुभएको एउटा विशेष एउटा तम्बु थियो, जुन चाहिँ इजरायल उजाड स्थानको यात्रामा मिश्रबाट निस्केर जब उजाड स्थान हुनुहुन्थे सिनै पर्वतमा हुँदाखेरि चाहिँ त्यो ठुलो फाँटमा उनीहरूलाई बनाउन लगाउनु भएको थियो. 6-7 महिना लगाएर यो बनाए होइन, 1 वर्ष त्यहाँ बसेको थियो उनीहरू यही छाउनी गरेर. अनि यसको सट्टामा पछि गएर चाहिँ इजरायलले मन्दिर बनाए, सोलोमन राजाको पालामा, भनेको दाउदको छोरा सोलोमन राजाको पालामा मन्दिर खडा गरियो यसको सट्टामा चाहिँ. नत्र पनि उस्तै कुरा हो, भेटुने पाल र मन्दिर. अनि यो भेटुने पाल चाहिँ स्वर्गीय कुराहरूको तस्विर हो वास्तवमा. यो पाल, यो चोकदेखि लिएर यहाँ बाहिरको भएको सामग्रीहरू, जस्तो कि यसो भित्र जाउँ न एकचोटि, जब पवित्र स्थानमा छिरिन्थ्यो त्यहाँ भएको सामदान, त्यहाँ भएको यो टेबल र यो धूपको बेदी, त्यसपछि चाहिँ पर्दाले चाहिँ महापवित्र स्थानबाट अलग गरेको थियो, अनि भित्र गएपछि चाहिँ सन्दुक, जहाँ चाहिँ परमेश्वरको यो महिमा चाहिँ को बादल चाहिँ बाहिर निस्किरहन्थे, दिन रात उनीहरूले देख्न सक्थे, अचम्मको परमेश्वरको उपस्थिति चाहिँ उहाँले देखाउनुहुन्थ्यो. अनि यसलाई चाहिँ बास गर्ने महिमा, अनि हिब्रू भाषामा चाहिँ सेकाइना महिमा भनेको छ, सेकाइना त्यो चाहिँ बास गर्ने रहिरहने महिमा भनेको, किनभने परमेश्वर चाहिँ इजरायलको बीचमा बस्न आउनुभएको थियो। अनि यो सबै सामग्रीहरू अनि यो पुरै भेट हुने पाल अनि त्यस सम्बन्धीका विधिहरूले चाहिँ एउटा व्यक्तिलाई चाहिँ देखाउँदै थियो, त्यो व्यक्ति चाहिँ प्रभु येशू ख्रीष्टलाई। प्रभु येशू ख्रीष्टको सुन्दर तस्विर हो वास्तवमा, एउटा अचम्म प्रकारले सुन्दर रूपले दर्शाइएको, अनि त्यहाँ भएको एक एक सामग्री, जस्तो कि मैले भने यो झन्डै 40 किलोको सुनले बनेको यो सामदा है, अनि यो 7 वटा हाँगा भएको यो मनोरा भन्थ्यो, यो चाहिँ यो मात्र भित्रको उज्यालो थियो। त्यसैले योहन्ना 8:12 येशूले भन्नुभयो संसारको ज्योति मने हो, येशू ख्रीष्टलाई देखाउन लाग्यो है। त्यसपछि यहाँ चाहिँ रोटी हुन्थ्यो, जीवनको रोटी मने हो है। त्यसपछि यहाँ चाहिँ धुपहरू हुन्थ्यो, येशू ख्रीष्टको नाममा प्रार्थना चाहिँ पिता कहाँ पुग्छ। त्यसपछि चाहिँ भित्र गएपछि चाहिँ के हुन्थ्यो, अझ सबभन्दा पहिला त त्योभन्दा अगाडि मैले भन्नुपर्ने यहाँ चाहिँ अलिक सानो भएपछि चित्र चाहिँ यहाँ बाहिर चाहिँ यहाँभित्र छिर्न अगाडि त पहिला सबभन्दा पहिला यहाँ पित्तलको वेदी हुन्थ्यो, ठुलो वेदी, अनि त्यहाँ चाहिँ रगतको बलिदान भएपछि मात्र भित्र जान सकिन्थ्यो, अनि रगत लिएर जानुपर्थ्यो भित्र पुजारी होइन। येशू ख्रीष्टको चित्र, यो त क्रुसको चित्र हुन सबभन्दा पहिला, त्यसपछि चाहिँ त्यहाँ बाटा हुन्थ्यो परमेश्वरसँग सङ्गति गर्न चाहिँ धोइएको हुनुपर्छ भनेर, पहिले हो न एकको न होइन, यदि हामीले आफ्नो पापहरू स्वीकार गर्यौँ भने होइन उहाँले हाम्रो पापहरू क्षमा गर्न र सबै अधर्मबाट के गर्न शुद्ध गर्नलाई उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ, अनि हामी भित्र जान सक्छ। अनि त्यो रगत लगेको चित्र चाहिँ यो वर्षको एकचोटि मात्र हो, महापुजारीले चाहिँ प्रायश्चितको दिन, योदीहरूले चाहिँ यम किपुर भन्छ, त्यो दिनमा चाहिँ भित्र लगेर रगत छर्किन्थ्यो त्यो कृपा आसनमा, भित्र व्यवस्था थियो सबै चित्र न, भित्रको व्यवस्था भङ्ग भएको छ इजरायल है, मसँग सङ्गति गर्ने रगत चाहिन्छ, रगत उनीहरूले चाहिँ पशुको बलिदान चढाउँदै वर्षको एकचोटि ल्याउँथे यहाँ, अनि महापुजारी भित्र गएर यो गरेपछि चाहिँ इजरायलको बीचमा परमेश्वर बस्न सक्नुहुन्थ्यो है। अनि यसरी बलिदानद्वारा परमेश्वर आफ्ना मानिस जनहरूसँग चाहिँ पापी मानिससँग चाहिँ मिलाप भएर सङ्गति गर्ने, त्यसले तिनवटा कुरा भन्न सकिन्थ्यो भेटु नेपालले चाहिँ देखाउँथ्यो, एक चाहिँ प्रभु येशू ख्रीष्टको हुनुहुन्छ, दोस्रो उहाँले के गर्नुहुन्छ, तेस्रो चाहिँ उहाँको कार्यले बलिदानले गर्दाखेरि चाहिँ कसरी पापी मानिस चाहिँ परमेश्वरसित सम्बन्ध जोडिन्छ भन्ने कुरा। त्यसैले यो भेटु नेपाल जुन चाहिँ इजरायलसँग मात्र थियो, अरू कसैलाई पनि यस्तो दिनु भएन अनि भेटु नेपाल चाहिँ एउटा चित्र वर्णन थियो, मुक्तिको चित्र वर्णन, तर प्रभु येशू ख्रीष्ट चाहिँ आफै आएर चाहिँ चित्र वर्णन त चित्र मात्र भयो, उहाँले चाहिँ कार्यान्वयन गर्नुभयो, वर्णन मात्र गर्नु भएन कार्यान्वयन गर्नु, उहाँले त पुरा गरिदिनु भयो है, जुन चित्रले चाहिँ बताउँदै थियो प्रभु येशूले क्रुसमा चाहिँ पुरा गरिकन स्वर्गै पुग्नु भएको छ, यो चाहिँ महापवित्र स्थानले त्यसो देखाउने हो, पिताको दाहिने हातमा हुनुहुन्छ अनि बसिरहनु भएको थियो, आसन भनेको बस्ने ठाउँ हो, अनि अहिले चाहिँ हामीले त्यसलाई अनुग्रहको सिंहासन भन्छौँ र प्रार्थना गर्दाखेरि चाहिँ परमेश्वरका हामी येशू ख्रीष्टको नाममा आउँछ है। यो सबै कुरा चाहिँ अचम्म प्रकारले इजरायललाई दिएको थियो, त्यसैले ल त्यसपछि 4 नम्बर अरू के दिएको थियो इजरायललाई, अर्को हेर सिधिनलाई ल दाजुभाइहरूले भन्दैछ के लेखेछ यहाँ, परमेश्वरको उद्देश्य चाहिँ यो ढुकुटी इजरायललाई चाहिँ बताइदिनु भयो मेरो उद्देश्य के हो। एकचोटि इजिकियलको पुस्तक 6:7 जान्छ, इजिकियल 6:7 प्रणियम इजिकियल इजिकियलको पुस्तकमा कम्तीमा 63 पटक मैले चाहिँ कम्प्युटरमा चाहिँ त्यो हेरेर गर्न सकिन्छ कि, त्यसमा 63 पटक चाहिँ एउटा कुरा दोहोऱ्याएको दोहोऱ्याइछ है त्योभन्दा अझ बढी होला अरू अरू रूपमा के, तर एउटा रूपमा हेर्दाखेरि चाहिँ कम्तीमा 63 पटक भेटेँ मैले। त्यो के कुरा भने यो कुरा हेर्नु न, 6:7 हामी पढ्नेछौँ, तिमीहरू अनि यो चाहिँ पहिलो पटक हो इजिकियलको पुस्तकमा, अब परमेश्वरले 63 पटक बताउनु भने त निकै महत्त्वपूर्ण होला है तिमीहरूका मानिसहरू तिमीहरूकै बीचमा मारिएर लड्नेछन्, अब त्यसपछि भनेको कुरा चाहिँ घरिघरि दोहोऱ्याएको छ, त्यो के हो,
र तिमीहरूले जान्नेछौ कि म नै परम प्रभु हो। यी शब्दहरू तिमीहरूले के गर्नेछौ? जान्नेछौ कि म नै के हो? को हो? परम प्रभु हो। परम प्रभु यहोवा भन्ने शब्द हो यो, अरू कुनै पनि यहोवा होइन। झुटो ईश्वरहरू, झुटो एलुहिमहरू पनि हुन्छन्, तर म चाहिँ यहोवा चाहिँ अरू जस्तो होइन, म मात्रै हुँ। अनि तिमीहरूले चाहिँ जान्नेछौ भनेछ, अथवा मलाई चिन्नेछ। त्यसैले परमेश्वरको उद्देश्य चाहिँ के रहेछ भने उहाँ को हुनुहुन्छ भनेर चिनाउन चाहनुहुन्छ, अनि हामीले चिनेको चाहनुहुन्छ। अनि यो चाहिँ थुप्रो पटक एकचोटि हेरौँ न ल, सात अध्यायको चार पदमा जाउँदा नजिकै छ। सातको चार इजिकियल, म तँलाई दयाको दृष्टिले हेर्ने छैन, तँलाई म टिठ्याउने छैन, तेरो माझमा भएका घृणित व्यवहार र घिनलाग्दा कामहरूका निम्ति म तँलाई दण्ड दिनेछु, तब तैँले म नै परम प्रभु हुँ भनी जान्नेछस्। एघारको दशमा जाउँ, एघार दश पदमा, तिमीहरू तरवारले ढल्नेछौ अनि इजरायलको सिमानामा म तिमीहरूको न्याय गर्नेछु, तब म नै परम प्रभु हुँ भनी तिमीहरूले जान्नेछौ। यो दोहोऱ्याउँदै जाउँ। अब बाह्र अध्यायको पन्ध्र पद, यो सब सारिरहनु पर्दैन, यो त्रिसठीवटा छ है, सारेर अझै छैन, पढ्ने भयो। पन्ध्र पद हेर्नु न, बाफ्नो वायुमा, जब जाति जातिहरूका बीचमा म तिनीहरूलाई यत्र तत्र पार्नेछु र देश देशमा तितर बितर पार्नेछु, यो इजरायलीहरूलाई, तब म नै परम प्रभु हुँ भनी तिनीहरूले जान्नेछन्। आज पढ्दै गयो भने सोह्र पदको लास्टमा पनि छ, सोह्रमै पढौ, तर म तिनीहरू मध्येका थोरैलाई तरवार अनिका र रुढीबाट छोडिदिनेछु, बचाउनेछु भनेको, ताकि जहाँ तिनीहरू जानेछन् त्यहाँका जाति जातिहरूका बीचमा आफ्ना घिनलाग्दा व्यवहारहरू तिनीहरूले स्वीकार गरून्, पश्चाताप गरून्, तब म नै को हुँ भनेर परम प्रभु हुँ भनी तिनीहरूले जान्नेछन् है। तेह्र अध्यायको नौ पद, मेरो हात ती अगमबत्ताहरूका विरुद्धमा हुनेछ जसले असत्य दर्शनहरू देख्छन् र झुटा जखानाहरू कहन्छन्, तिनीहरू मेरो प्रजाको सभामा हुने छैनन् अथवा तिनीहरूका नाउँ इजरायलका घरानाको सूचीमा लेखिने छैनन्, न त तिनीहरू इजरायलको देशमा पस्न पाउनेछन्, तब अब तपाईँले भन्नुहोस् त, अब त कन्ठ हुनु लाग्यो होइन, अब यो पन्नै पछि पल्टाउँदै गयो हुन्छ होइन, अनि तपाईँले चाहिँ एउटा यसो सुनौलो रङ अथवा कुनै एउटा रङ लिएर पेन्सिल लिएर चिन्ह लाउनु भयो भने होइन, यो पुरै पुस्तक नै अध्ययन हुन्छ किसिमले भन्यो भने, जे गर्नुहुन्छ परमेश्वरले म को हुँ भनेर तिमीहरूले जान्छ भनेर। त्यसैले मानिसहरूले परमेश्वरलाई चिनोस्, उहाँको उद्देश्य यही हो, ढले चाहिँ परमेश्वरको उद्देश्य के हो? उहाँलाई चिन्नु, उहाँले आफूलाई चिनाउन चाहनुहुन्छ। त्यसैले इजरायल, अब हेर्नुहोस् है, यो त यहाँभित्र राखेको छ नि त होइन, इजरायलबाट आउँछ, इजरायलले परमेश्वरलाई चिन्नु पर्यो पहिला होइन, अनि इजरायलले राम्रोसँग चिन्यो भने अरू सबै संसारको जातिहरूको बीचमा एउटा गवाही हुन्छ, संसारको बीचमै राख्नु भएको छ फेरि भौगोलिक स्थिति, ताकि सारा संसारले नै साँचो परमेश्वर चाहिँ इजरायलको परमेश्वर रहेछ भनेर थाहा पाओस् भनेर परमेश्वरले इजरायललाई त्यसरी राख्नु भयो है। तर दुःख कुरा के भने इजरायल त्यति राम्रो गवाही भएन, आज चाहिँ मण्डली हो है, परमेश्वरको गवाही हुनुपर्ने मण्डली पनि त्यति राम्रो गरिरहेको छैन, अनि सबै यो भविष्यवाणीमा छ, फेरि इजरायलले पनि राम्रो गर्ने छैन, मण्डलीले पनि राम्रो गर्ने छैन, म नै आउनुपर्छ एक दिन, बाइबलको कहानी नै यस्तै छ है। अनि परमेश्वरले चाहिँ आफू परमेश्वर हुँ भन्ने देखाउँदै हुनुहुन्छ है। अब परमेश्वरले आफ्नो उद्देश्य है चाहिँ आफूलाई प्रकट गर्ने उद्देश्य यो पुरा गराउनलाई चाहिँ यसलाई सम्पन्न गराउन चाहिँ के आवश्यक पर्यो भने एउटा व्यक्ति आवश्यक पर्यो, कसैले पनि गरेन खासै, अनि त्यो व्यक्ति चाहिँ यीशु ख्रीष्ट, सबै त्यहीँ जान्छ कि आखिरमा है, इजरायलमा अड्किँदैन, अब्राहममा अड्किँदैन, दाउदमा अड्किँदैन, यो काम पुरा गर्न चाहिँ यीशु ख्रीष्ट नै आउनुपर्ने हुन्छ। अनि उहाँले चाहिँ के भन्नुभयो तपाईँलाई याद छ है, जसले मलाई देखेको छ उसले कसलाई देखेको छ? पितालाई देखेको छ। उहाँले चाहिँ स्पष्ट रूपमा छर्लङ्गै अलिकति पनि दाग नरहिकन परमेश्वरको हुनुहुन्छ भनेर देखाउनु भएको, त्यो चाहिँ यूहन्ना 14:9 हो, अहिले पल्टाउनु पर्दैन त्यो। त्यसैले उहाँले पूरा गर्नुहुन्छ है उहाँको आगमनले। अब एउटा बाँकी छ दिदी बहिनीहरूको पालो, के छ परमेश्वरको योजना है, परमेश्वरको उद्देश्य हेर्यौँ, परमेश्वरको योजना चाहिँ के हो? वास्तवमा परमेश्वरको योजना चाहिँ एउटा अन्तिम घडीमा गर्नुभएको निर्णय हो होइन है, जस्तो कि हामीले कहिलेकाहीँ त्यस्तो निर्णय गर्छौँ नि, अनि जे पर्ला पर्ला भने परमेश्वरले नै त्यसैले कहिले पनि निर्णय गर्नु, उहाँले जे योजना गर्नुहुन्छ नि यो चाहिँ अनादिदेखिको, यो मुक्ति दिने उद्धार गर्ने उहाँ त मुक्तिदाता हुनुहुन्छ नि, जो जन्मिनु भएको छ हाम्रो अध्ययनमा अगाडि बढ्न लागेको छ, यसको योजना उहाँले रच्नुभएको कहिले हो भने एकदम संसार उत्पत्ति हुनुभन्दा पनि अगाडिदेखि नै। तिनवटा दुईवटा पदहरू हेरौँ त्यसको विषयमा, प्रकाश 13:8 पहिला प्रकाश 13:8 पदमा त्यसैले यो मुक्तिको योजना जुन परमेश्वरले रच्नुभयो, उहाँको यो युक्ति हो है, उहाँले एउटा उपाय निकाल्नु भएको पापी मानिसलाई बचाउन, अनि त्यो चाहिँ उहाँले आदमले पाप गरेपछि ओहो भएन अब त्यस्तो गर्नु पर्यो भनेर त्यसरी उहाँले गर्नुभएको होइन, अन्तिम घडीको निर्णय होइन, उहाँले त आदम पनि थिएन, संसार पनि थिएन, स्वर्गदूत पनि थिएन, कोही पनि थिएन, उहाँले यो युक्ति रचिसक्नु भएको थियो, अनि यो चाहिँ ठाउँ ठाउँमा बताएको छ, एक दुई ठाउँमा मात्रै हेर्दैछ। प्रकाश 13:8 यहाँ लेखेको छ, अनि पृथ्वीमाथि बस्ने सबैले त्यसलाई दण्डवत गर्नेछन्, त्यो चाहिँ झुटो ख्रिस्टलाई, अर्थात् तिनीहरूले यो चाहिँ अविश्वासीहरू जसका नामहरू, त्यो अविश्वासीहरूको नाम चाहिँ एउटा पुस्तकमा छैन भनेछ, अर्थात् जीवनको पुस्तकमा उनीहरूको नाम छैन, तर त्यो भन्नलाई चाहिँ यस्तो तरिकाले बताएको छैन चाहिँ, जसका नामहरू संसारको उत्पत्तिदेखि अर्थात् संसारको जग बसाल्नु अगाडिदेखि नै मारिनु भएको थुमा को जीवनको पुस्तकमा लेखिएको छैन। त्यसैले येशु प्रभुलाई चाहिँ संसारको उत्पत्तिदेखि मारिनु भएको थुमा भनेको छ। प्रभु येशु ख्रिस्त क्रुसमा मर्नु भएको त हामीले इतिहासको क्रममा हेर्दाखेरि त आजभन्दा लगभग 2000 वर्ष अगाडि हो, तर परमेश्वरको परिकल्पनामा सोचाइमा योजनामा चाहिँ उहाँले युक्ति चाहिँ संसार बन्नुभन्दा अगाडि नै बनाइसक्नु, उहाँले मेरो पुत्र चाहिँ आएर सब ठिक गर्नेछ है। त्यस्तै गरी पहिलो पत्रुस 1:20 पहिलो पत्रुस 1:20 पहिलो पत्रुस 1:20 हामी पढ्छौँ, अनि 19 पद पनि पढौँ। पहिलो पत्रुस 1:19-20 तर निर्दोष र निष्कलङ्क थुमाको रगत अर्थात् ख्रीष्टको बहुमूल्य रगतद्वारा तिमीहरूले छुटकारा पाएका छ, उहाँ साँच्चै पृथ्वीको उत्पत्तिभन्दा पहिले ठहराइनु भएको थियो, तर तिमीहरूका निम्ति यी अन्तिम समयहरूमा प्रकट हुनुभयो। त्यसैले परमेश्वरको योजनामा चाहिँ येशू ख्रीष्टले पापीहरूको लागि उद्धारको प्रबन्ध गर्ने कुरा चाहिँ संसार बनाउनु भन्दा अगाडिदेखि नै उहाँले योजना बनाइसक्नु भएको, अनि यो योजना है अब यहाँ हेर्दैछौँ परमेश्वरको योजना होइन, मुक्ति दिने योजना चाहिँ पुरा हुनलाई चाहिँ यो भाँडा चाहिन्थ्यो है इजरायल। वास्तवमा यहाँबाट नै यो योजना योसँग सम्बन्धित छ भनौँ न, परमेश्वरबाट योजना त, तर उहाँले योजना चाहिँ यहाँ सञ्चय गर्नुभएको थियो, डिपोजिट भन्छ नि ब्याङ्कमा पैसा डिपोजिट गर्नु भन्छ होइन, परमेश्वरले आफ्नो योजना चाहिँ यहाँ डिपोजिट गर्नुभएको छ है, बचत गर्नुभएको रहेछ, अनि ठिक समय भएपछि चाहिँ स्त्रीबाट येशू ख्रीष्ट जन्मिनु भयो, अनि त्यसैले यहुदीहरूबाट चाहिँ मुक्ति हो भनेछ। एक्चुली यूहन्ना 4:22 हेर्नुहोस्, प्रभु येशू एउटा सामरी स्त्रीसँग कुरा गर्नु हुँदाखेरि चाहिँ यसरी भन्नुभयो, यूहन्ना 4:22 योना चारको बाइसमा यो सामरी व्यक्तिलाई के भन्नुभयो, तिमीहरू जसलाई चिन्दैनौ उहाँको उपासना गर्दछ। मान्छेहरू त्यही भेट्नुहोस् होइन, परमेश्वरलाई चिनेकै छैन तैपनि पूजा आजा गरिरहेछ, उनीहरूलाई चिन्दैनौ होइन, तिमीहरू चाहिँ उपासना गर्दछ, चिन्दैन तिमीहरू। हामी चाहिँ यहुदीहरू भने जसलाई चिन्दछ, यहुदीहरूलाई त सुरुदेखि प्रकट गरेको थियो साँचो परमेश्वरले म को हुँ भनेर है। अनि त्यसपछि भन्नुहुन्छ किनकि मुक्ति यहुदीहरूबाट छ। यसलाई चाहिँ अलिकति अनुवादमा यसरी मिलाउँदा राम्रो हुन्थ्यो जस्तो लाग्यो मैले चाहिँ, किनकि मुक्ति यहुदीहरूबाटको हो भन्न खोजेको छ, यहुदीहरूबाटको हो। यसको मतलब चाहिँ है मुक्तिदाता चाहिँ इजरायलबाट आउनुहुने रहेछ, त्यही भन्न खोजेको, मुक्तिदाता इजरायलबाट। त्यसैले हामीले जब मत्ती एकको एक पढ्दैछौ नि ठ्याक्क त्यही कुरा पढ्दैछौ, अब्राहमका पुत्र, दाउदका पुत्र, येशु ख्रिस्टको वंशावली। त्यसैले इजरायल चाहिँ परमेश्वरको ढुकुटी राखौँ। अब हामीले केही कुरा हेऱ्यो, अनि वास्तवमा अझ अरू थुप्रो कुरा छ, केही महत्त्वपूर्ण कुराहरूलाई चाहिँ हामीले चाहिँ यहाँ हेऱ्यौँ जुन चाहिँ इजरायलमा चाहिँ डिपोजिट गर्नुभएको थियो परमेश्वरले। अनि यी सबै कुराहरू एक एक कुराहरू चाहिँ पुरा हुनलाई चाहिँ प्रभु येशू ख्रीष्ट चाहिन्थ्यो, उहाँले नै पुरा गर्ने, उहाँमा नै पुरा हुने हो। अनि सबैले प्रभु येशू ख्रीष्टलाई औँल्याइरहेको थियो। त्यसैले जब हामी मत्ती एकको एकमा पुग्छौँ, ल अब जाउँदा फेरि चाहिँ त्यहाँ आइपुग्दाखेरि त्यो व्यक्ति जसलाई चाहिँ सबै परमेश्वरले इजरायलमा सञ्चय गर्नुभएको कुराहरूले चाहिँ औल्याउँदै थियो, भविष्यवाणी, उद्देश्य, सबै योजना सब चाहिँ जुन व्यक्तिले पुरा गर्ने हो त्यो व्यक्तिलाई चाहिँ अब यहाँ चाहिँ अगाडि सारिएको छ रङ्गमञ्चमा चाहिँ, अनि उज्यालो बत्ती चाहिँ उहाँमाथि बलिरहेछ, येशू ख्रीष्ट मेरो पुत्रले चाहिँ पुरा गर्नुहुन्छ भनेर चाहिँ उहाँलाई अघिल्तिर सारेछ, अरू सबै चाहिँ पछाडि। यहाँ मोसाको कुरा छैन, यहाँ नोआको कुरा छैन होइन, यहाँ दाउदको कुरा पनि छैन, यहाँ है थोरै व्यक्तिहरू छन् तर मुख्य चाहिँ येशू ख्रीष्टलाई चाहिँ अगाडि सारेछ, अरू सबै चाहिँ अन्यारमा अब चाहिँ गइसक्यो भने जस्तै। त्यसैले यो समय भएको छ है। अनि अब एउटा कुरा मैले बताउँदा राम्रो हुन्छ, त्यो के भने यी कुराहरू जुन यहाँ इजरायलमा चाहिँ परमेश्वरले यो ढुकुटीमा राख्नुभएको थियो, शताब्दियौँ भइसकेको थियो यसरी राख्नुभएको, राख्दै 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 100 वर्ष, 200 वर्ष, 500 वर्ष, 1000 वर्ष, 1500 वर्ष होइन, 2000 यसरी हुँदै हुँदै गइरहेको थियो होइन। अनि त्यो चाहिँ त्यसको इतिहास चाहिँ यहाँ पुरानो नियम भन्ने खण्डमा पाइन्छ, हिब्रूमा लेखेको। अब उत्पत्तिबाट सुरु हुन्छ अनि पुरानो नियम कहाँ अन्त हुन्छ, कुन पुस्तकमा? हजुर, मलाखी, ठिक। 39 वटामा चाहिँ एक नम्बर चाहिँ उत्पत्ति, 39 नम्बरमा चाहिँ मलाखी। जब यो मलाखी भन्ने पुस्तकमा हामी पुग्छौँ नि, अनि त्यसपछि हामीले त अहिले एकदम मत्ती भन्छौँ एकैचोटि होइन, तर कहाँ एकैचोटि आयो गरेर, त्यसपछि त 100 वर्ष बित्यो परमेश्वरबाट एउटै वचन आएन, 200 वर्ष बित्यो परमेश्वरबाट एउटै अगमवक्ता पनि पठाउनु भएको छ, पहिला त पठाइरहनुहुन्थ्यो यशया, यर्मिया, उहिले चाहिँ मोसा, योशू, यिनीहरू थिए होइन। मलाखी पछि त छैन, 100 वर्ष बित्छ, 200 वर्ष बित्छ, 300 वर्ष बित्छ, अब 400 वर्ष बित्छ, 400 वर्षसम्म स्वर्गबाट चाहिँ एउटै शब्द पनि आएन इजरायललाई, जसलाई चाहिँ आइरहेको थियो पहिलादेखि, तर मलाखी पछि चाहिँ बन्द नै भयो। अनि 400 वर्षको त्यो लामो मौन वर्षहरू भनिन्छ त्यसलाई, 400 वर्ष लामो मौन भनेको चुपचाप शान्त, स्वर्ग नै विचित्र प्रकारले मौन भएको छ है। अनि कति इजरायलीहरूलाई त अब त खै छैन जस्तो, अब त यो सबै त पुरो नहुने हो क्या है, किनभने एउटै अगमवक्ता आएन है, परमेश्वरबाट एउटै वचन आएन अनि अब चाहिँ केही पनि पुरा नहुने जस्तै देखिन्थ्यो. हेर्नुहोस् है, हाम्रो जीवनमा कतिचोटि त्यस्तै हुन्छ, अँध्यार हुन्छ, सब चाहिँ अब खत्तम भयो जस्तो देखिन्छ. त्यही बेलामा हाम्रो विश्वास चाहिँ बलियो हुनुपर्छ. स्वर्ग नै मौन किसिमले बसिरहेको बेलामा तर इजरायलीहरू चाहिँ निराश हुनु पर्दैन थियो वास्तवमा, किनभने परमेश्वरले झुट बोल्नुहुन्न. हामीले दोरालीमा अध्ययन गरेको थियौँ नि, 430 वर्ष पछि मात्रै मिश्र देशको मिश्रमा भएको इजरायलीहरूलाई यहाँ पुर्याउनु भयो, पर्खाउनु भयो उनीहरूलाई है, एक दिनमा लान सक्नुहुन्थ्यो, तर परमेश्वरले प्रतिज्ञा पुरा गर्नुभयो. त्यस्तै यहाँ 400 वर्षको अन्तराल भएको छ, तर इजरायलीहरू चाहिँ उहाँलाई पाउनेछ, हामी उहाँ आउनुहुनेछ भनेर बाटो हेर्दै जिउनु पर्ने थियो. उनीहरू वास्तवमा एकदम उत्सुक भएर अब त आउने बेला भयो कि भनेर झन् उनीहरू बाटो हेर्नु पर्ने थियो. अनि वास्तवमा त्यस्तो व्यक्तिहरू थिए पनि इजरायलमा, तर औलामो गर्न सकिन्थ्यो भने पनि हुन्छ क्या. अनि जस्तो कि एक्चुअली लुका 2 जान, 400 वर्ष भइसक्यो, एउटै वचन आएको छैन परमेश्वरबाट, तर आउनुहुन्छ है भनेर बाटो हेर्ने मान्छेहरू कतिजना थिए इजरायलमा, औलामा गर्न सकिन्थ्यो भने जस्तै होइन थोरै. लुका 2 हामी एकचोटि पढ्छौँ अनि 25 पदबाट पढ्न लागेछ. प्रभु येशु भर्खरै जन्मिनु भएको थियो है, अनि 8 दिन हुनुभएको थियो उहाँको जन्म भएको. अनि 25 पदमा पढ्छौँ, यरुसलेममा उहाँलाई लगिएको थियो है येशु ख्रिस्टलाई यहुदी नियमअनुसार खतना गरिन र अर्पण गरिन होइन. अनि यहाँ पढ्छौँ 25 पद, अनि हेर यरुसलेममा एकजना मानिस थिए. अब एउटा चित्र देख्न राम्रो हुन्छ. यरुसलेममा एकजना मानिस थिए जसको नाम सिमियोन थियो, अनि ती मानिस धर्मी र भक्त थिए. भनेपछि साँचो परमेश्वरमाथि ऊ विश्वास गर्थ्यो, दाऊद जस्तै भनेको, अब्राहम जस्तै विश्वासी थियो, र इजरायलको सान्त्वनाको के हेरिरहन्थे, बाटो हेरिरहन्थे. भने इजरायलको शान्ति दिने मुक्तिदाता आउनुहुन्छ, हामीलाई सान्त्वना दिने परमेश्वरले पठाउनुहुने व्यक्ति मसिह भन्थे है उनीहरूले, मसिह राजा आउनुहुन्छ भनेर बाटो हेरिरहन्थे. अनि पवित्र आत्मा तिनीमाथि हुनुहुन्थ्यो. अनि यहाँ सिमियोन देखाएको छ है यहाँ, अनि यहाँ पढ्दै जाउँ यो घटना जुन यहाँ चित्रमा देखाएको छ, यहाँ अब बयान पढ्नेछ. अनि प्रभुको ख्रिस्टलाई देख्नुभयो, प्रभु भनेको यहोवा परमेश्वरको, ख्रिस्ट भनेको मसीह, परमेश्वरले पठाउने उहाँको पुत्र भनेको, मसीहलाई देख्नुभन्दा अघि तिनले मृत्यु देख्नु पर्ने छैन भनी पवित्र आत्माद्वारा तिनलाई प्रकट भएको थियो. ए 400 वर्षपछि चाहिँ एउटा वचन त आएरहेछ उसका है. अनि फटफुट त्यही बेलातिर आएको हो, अनि उहाँको जन्म हुने वरिपरि नै हो. अनि सिमियोनलाई आएको थियो कि मसीहलाई देखेपछि मात्र उसको मृत्यु हुन्छ भनेपछि, भनेपछि ऊ त अब एकदम बाटो हेरिरहेछ झन् होइन. अनि यहाँ पढ्छ 27 पद, अनि तिनी आत्माद्वारा मन्दिरभित्र गए. हेर्नुहोस्, भेट हुने पालको सट्टामा अब इजरायल मन्दिर थियो. अनि जब बाबु आमाले भनेको युसुफ र मरियम बालक येशुका निम्ति व्यवस्थाको रीति अनुसार, व्यवस्था भनेको मूसाको पुस्तक अनुसार गर्नलाई उहाँलाई भित्र ल्याए, 28 पद, तब तिनले उहाँलाई आफ्ना पाखुरामा लिए, चित्रमा देखाए जस्तै, अनि पाखुरामा लिएर परमेश्वरलाई धन्यवाद दिई भने, प्रभु अब आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित बिदा दिनुहुन्छ, किनकि मेरा आँखाले तपाईँको मुक्ति देखेका छन् भन्छ उसले. हेर्नुहोस् उसलाई कसैले पनि, मरियमले केही पनि भनेको थिएन, युसुफ आएर हाम्रो बालक यस्तो अह केही पनि भनेको थिएन, प्रभुको आत्माले नै भन्नुभयो मैले देखाउँछु भनेको यही नै. अनि उसले त आफ्नो अँगालमा लिएर धन्यवाद प्रभु, मैले त तपाईँको मुक्तिलाई देख्न पाएँ, किनभने यहाँ मुक्तिदाता नै मेरो हातमा यहाँ छ है. अनि उसले भन्दै जान्छ 32 पद, अन्य जातिहरूलाई प्रकाश दिनका निम्ति ज्योति र तपाईँको निज जाति इजरायलको महिमा. अनि युसुफ र मरियम त यहाँ छक्कै पर्छ, हेर्नुहोस् न त्यो तिस पद, अनि युसुफ र उहाँकी आमा उहाँको विषयमा भनिएको कुराहरूको कारणले छक्क परे। अब हुन त उनीहरूलाई थाहा छ असाधारण व्यक्तिको आगमन भएको छ भनेर, तर यस्ता कुराहरू अब थपिँदै थपिँदै जान्छन् जुन चाहिँ मरियमले आफ्नो हृदयमा लुकाइबस्छ। चौतिस पद, अनि सिमियोनले उनीहरूलाई आशिष दिए र उहाँकी आमा मरियमलाई भने, हेर्नुहोस् यो बालक इजरायलमा धेरैका ढलाई र उठाईका निम्ति ठहराइनु भएको छ। उहाँको कारणले धेरैजना लड्छन्, धेरैजना उठ्छन्, विश्वास नगर्नेहरू लड्छन्, विश्वास गर्नेहरू उठ्छन्, त्यही त र एउटा चिन्हका निम्ति जसको विरोधमा बोलिनेछ। हेर्नुहोस् बाल भर्खर आठ दिन भयो, उहाँको विरोधमा त अनेक कुरा हुनेछ भन्ने कुराहरू अहिले सुरु भइसक्यो। अब अनि मत्तीको पुस्तक भरि छ नि, यो घरि घरि हामीले देख्नेछौँ कि ठुलो विरोध हुन्छ। उहाँ के अरे जन्म नपाउनु भएको छैन, शैतानले सुरु गरिसके। किनभने शैतानले के गर्छ भनेको थियो उहिले उत्पत्ति तिनको पन्ध्रमा, कुर्कुच्चो चाहिँ डस्नेछ भनेछ नि होइन। त्यसैले प्रभु यीशु ख्रीष्टलाई शैतानले चाहिँ आक्रमण चाहिँ गर्नेछ, तर उल्टो ऊ चाहिँ नष्ट पारिनेछ है। त्यसपछि मरियमलाई एउटा व्यक्तिगत वचन पनि छ, पैंतिस पद, तपाईँको आफ्नै प्राणलाई पनि तरवारले वार पार छेड्नेछ। किनभने क्रुसमा मर्नु हुँदाखेरि मरियम साँच्चैको आमा नै भएकोले मरियमको हृदयलाई परेको घातको विषयमा चाहिँ यहाँ भविष्यवाणी गरेको छ, धेरै हृदयका विचारहरू प्रकट हुन् भनेर। अब त्यसैले हेर्नु न, 400 वर्ष भइसक्यो ढुकुटीमा राखेर, केही एउटै शब्द थिएन है, तर अब चाहिँ अनि त्यो बेलामा प्रभुको बाटो हेर्ने र एकदम थोरै भइसक्यो इजरायलमा, तर एकजना रहेछ यहाँ सिमियोन, तर अर्को एकजना पनि छ। त्यही दिन अर्को व्यक्ति पनि आएको छ त्यहाँ, त्यो चाहिँ एउटा वृद्ध आमा छ, अनि हामी चाहिँ पढ्छौँ अब 36 पददेखि उसको बारेमा। अनि आशेरको कुलका फनुएलकी छोरी हन्ना नामकी एउटी भविष्यवक्तिनी थिइन्। परमेश्वरको वचन उसका पनि आएको रहेछ, त्यसैले भविष्यवक्तिनी भनेछ। हन्ना थियो उसको नाम, तिनी साह्रै बुढी थिइन् र विवाह भएपछि 7 वर्ष पतिसँग बसेकी थिइन्, अनि तिनी प्राय 84 वर्षकी विधवा थिइन्। तिनले मन्दिर छोड्दिन थिइन्, तर रात दिन उपवास र प्रार्थना गर्दै परमेश्वरको सेवा गर्थिन्। ऊ पनि बाटो हेरिरहेछ, निराश भएको छैन है। अनि 38 पद पढ्छ, अनि त्यही समयमा जुन बेला सिमियोनले यो कुराहरू भन्दैछन्, त्यही बेलामा हन्ना पनि ठ्याक्क आइपुग्छ। परमेश्वरले यसरी जुटाउनुहुन्छ र डोर्याउनुहुन्छ। अनि त्यही समयमा तिनले आएर प्रभुलाई धन्यवाद चढाइन् र यरुशलेममा छुटकाराको के हेर्नेहरू, बाटो हेर्नेहरू सबैलाई उहाँको विषयमा बताइन्। छुटकारा भनेको त मुक्ति, अर्थात् मुक्तिदाताको बाटो हेरिरहे यो हन्ना पनि, हन्ना सिमियोन। त्यसैले यस्ता व्यक्तिहरू थिए, थोरै थिए तर थिए, उनीहरू चाहिँ इजरायलको बचेको भाग भनेछ घरिघरि बाइबलमा। इजरायल चाहिँ एउटा शारीरिक रूपमा चाहिँ इजरायल जाति चाहिँ हुन सकिन्थ्यो, तर शारीरिक रूपमा रगतको नातेले इजरायल भएका बीचमा चाहिँ सानो भाग चाहिँ बचेको भाग भनेर चाहिँ उनीहरू चाहिँ साँचो विश्वासीहरू हुन्थे। जहिले पनि त्यही, यहाँ अब 20 लाख जति थियो यहाँ होइन जम्मा भएका, तर साँचो विश्वास गर्ने त थोरै थियो, एउटा मोसा अनि औँलामा गर्न सकिन्थ्यो कि जस्तो छैन, अनि अरू पनि थियो होला, हामीलाई सबैको त्यो बयान गरेका छन्, तर थोरै थिए। अरू शब्द गनगन गर्नेमा पट्टि होइन। अब त्यसैले सिमियोनलाई हेर्यौँ, हन्नालाई हेर्यौँ है, अनि के देख्यौँ भने, देख्छौँ भने अधिकांश अरू यहुदीहरूले चाहिँ चाहिँदैन, अधिकांश यहुदीहरूले चाहिँ विद्रोह गर्छन्, इन्कारै गर्छन् मुक्तिदातालाई, आफ्नै मसीहलाई। है यत्रो वर्ष उनीहरूले प्रतिज्ञा पाए, पर्खिनु परेको थियो, बाटो हेर्न पनि छोडे है, आएपछि त के भयो, अब तपाईँलाई यो पद थाहा छ, लाई उहाँ आफ्नै कहाँ आउनुभयो र उहाँको आफ्नैले उहाँलाई के गरेन, ग्रहण गरेन। ठिक, संसारले चिनेछन् तर आफ्नै यहुदीहरूले त स्वागत गर्नु पर्थ्यो नि, तर ग्रहण गरेन। त्यो चाहिँ यूहन्ना 1:12 उनीहरूले त वास्तवमा एकदम उत्साहपूर्वक होइन स्नेहपूर्वक उहाँलाई अँगालो मारेर उहाँलाई त स्वागत गर्नुपर्ने है तर गरेन. अनि हामी चाहिँ मत्ती दुई अध्यायमा जाँदाखेरि चाहिँ झन् यो इजरायलले चाहिँ कति कठोरका साथ आफ्नो मसीहलाई होइन राजालाई इन्कार गरेको कुरा चाहिँ हामी देख्नेवाला छौँ. अब यहीँ राखौँ एकछिनलाई अनि हामी 15 मिनट ब्रेक लिनेछौँ अनि त्यसपछि 15 मिनट पछि चाहिँ हामी फेरि क्लासमा अगाडि बढ्न कोसिस गर्नेछौँ. धन्यवाद.